It's 7:30 a.m.
जनताको चासो हाम्रो सरोकार, सिधा प्रश्नको सिधा उत्तर, कार्यक्रम तातो बहस हरेक दिन बिहान 7:30 बजेदेखि 8 बजेसम्म मात्र सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा म कार्यक्रम प्रस्तुता नवराज थानुको साथमा सुन्न नछुटाउनुहोला। तातो बहसको साथमा वातावरण मैत्री कैलाली ई रिक्सा व्यवसाय संघ धनगढी। नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको चर्चित बहसमूलक कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुत म छु नवराज थानुक, भने मलाई प्राविधिक रूपमा सहयोग गर्दै हुनुहुन्छ कल्पना हुनुहुन्छ आज प्राविधिक मित्रको रूपमा, र हामी दिनहुँ विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, कार्यक्रममा छलफल गर्छौँ, र यही बहस को कार्यक्रमलाई अत्यन्तै मन पराउनु भएको छ यहाँहरूले। भारतका विभिन्न कुनाकन्दराबाट हामीलाई सुन्नु भएको रहेछ, र हिजो म्यासेन्जरमा म्यासेज पनि आएको छ, चेन्नईबाट, दिल्लीबाट र मुम्बई, त्यसै गरी बेङ्गलोरबाट हामीलाई सुन्नुहुने आम श्रोताहरूलाई म धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु, र उहाँहरूको जिज्ञासा पनि सही छ, र यसको समय अलिकति लम्ब्याइनुपर्छ भन्ने प्रश्न आएको छ, र हाम्रा जिज्ञासाहरू पनि राख्न पाउनुपर्ने उहाँहरूले माग राखिरहँदा यो जिज्ञासालाई मैले बोर्डमा राख्दैछु, र सम्भवतः मलाई लाग्छ अब 7:30 देखि 8 बजे हाम्रो समय हुनेछ। यो बहसलाई अत्यन्तै मन पराउनु भएको छ यहाँहरूले, म यही यहाँहरूलाई भरोसा दिलाउन चाहन्छु, र आगामी दिनमा हामी तपाईँका क्वेसनहरू, तपाईँका प्रश्नहरू हामी अतिथिहरूसम्म जोड्नेछौँ, र विभिन्न सेक्टरमा तपाईँहरूसँग प्रत्यक्ष कुराकानी पनि तपाईँका आवाजलाई हामी जनतासम्म राख्नेछौँ। यी यावत विषयमा मैले तपाईँहरूलाई तपाईँका गुनासा, तपाईँहरूका जिज्ञासालाई मैले सम्बोधन गर्ने प्रयास गरिरहेको छु, र आज मैले स्पेसली जनताको चासो, जनताको एउटा प्रश्न, र सबै जनताले चाहिँ यो विषय उठाइदिनु पऱ्यो नवराजजी भनेपछि यो विषयलाई मैले उठाउन बाध्य ठाने, र आज हामी धनगढीमा देखिएका सहकारीहरूको अवस्था, वास्तवमै सहकारी ब्याङ्क हो या यी चाहिँ बचत तथा ऋणका रूपमा काम गरिरहँदा यी संस्था हुन्, यी यावत विषयमा आज चर्चा गर्दैछु, र कुनै कुनै संस्थाले अहिलेसम्म करिब करिब 500-600 वटा सहकारी संस्थाबाट संस्थाले चाहिँ 500-600 वटा चाहिँ उहाँहरू जुन चाहिँ बचतकर्ताहरूको चाहिँ अहिलेसम्म पैसा नतिरेको खुलासा भएको छ, र यो विषयमा आज चर्चा गर्दैछु, र जुन क्याम्पस रोडमा रहेको मस्टा ऋण तथा बचत तथा ऋण सहकारी संस्थाले 500 भन्दा बढी मान्छेहरूको चाहिँ पैसा नदिएको लिस्ट आएको छ, र यो विषयमा आज चर्चा गर्दैछु, र यो विषयलाई बारम्बार फलोअप पनि गर्ने मैले यहाँहरूलाई प्रतिबद्ध गर्दै धेरै हाम्रा श्रोताहरूले सुन्दै हुनुहुन्छ, र आजको अतिथिको रूपमा हामीसँग हुनुहुन्छ सहरी प्रशिक्षण तथा डिभिजन कार्यालय कार्यालयका प्रमुख हुनुहुन्छ हामीसँग हरिसिंह साउद हुनुहुन्छ, उहाँलाई म वेलकम गर्न चाहन्छु। साउद सर, यहाँलाई नमस्कार, स्वागत छ।
धन्यवाद।
सन्चै हुनुहुन्छ?
एकदम ठिक छ।
करिब करिब तपाईँ आउँदा धनगढी 1.5 महिना करिब करिब भएको त्यतिखेर थियो, 1.5 महिनाको करिब करिब थियो, ठ्याक्कै अहिले 1.5 वर्ष भएछ, एफएम पनि परिवर्तन भयो, त्यतिखेर अर्को एफएममा थिएँ म, अहिले यहाँ परिवर्तन, तपाईँ यसभन्दा पूर्व पनि मसँग बसिसक्नु भएको छ सर,
एकदम
त्यतिखेरको अनुभव र अहिले केही कार्य अनुभवमा फरक पाउनु भएको छ आफूले काम गरिरहँदा धनगढीमा?
अब पहिलोचोटि तपाईँसित धनगढी एफएममा भेट हुँदाखेरि म सहकारीमा आएको थोरै भएको थियो, 1.5-2 महिना जति भएको थियो, भनेपछि अहिले ठ्याक्कै 1.5 वर्षपछि यहाँसित अर्को पटक भेट हुँदा मौका पाइयो,
फरक स्टेसनमा,
फरक स्टेसन, त्यति बेला चाहिँ उता थियो, अहिले चाहिँ यो दिनेश एफएममा यता भेट भयो।
अब हरिसिंह साउजी, तपाईँ सहरी प्रशिक्षण तथा डिभिजन कार्यालयमा
सहकारी
होइन, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा हुनुहुन्छ, के छ अहिले जिल्लाभरिको करिब करिब, अब यो संख्यात्मक रूपमा बढ्दै पनि छन् सहकारीहरू, करिब करिब 700 को हारारी 650 को हारारी भनौँ न, 645-646 वटा कति भएको छन्, यो हेरिरहँदा सर सहकारीहरूको अवस्था के छ, यी संस्थाहरूको अवस्था के देखिरहनु भएको छ?
अब हाम्रो यो डिभिजन अन्तर्गत कैलाली जिल्ला मात्रै हामीले हेर्ने गर्छौँ, र हाम्रो कार्यालयको उसरी जिम्मेवारी भनेको दुईवटा जिम्मेवारी हुन्छ, एउटा प्रशिक्षणतर्फ हो, अर्को चाहिँ डिभिजनतर्फ। प्रशिक्षणतर्फको उसमा हकमा चाहिँ हामी सुदूरपश्चिमकै
सम्पूर्ण जिल्लामा
सम्पूर्ण जिल्लाको चाहिँ एउटा क्षेत्रीय स्तरको कार्यालय हो यो प्रशिक्षणतर्फ भनेपछि डिभिजनतर्फ चाहिँ कैलाली जिल्ला मात्रै हेर्छौँ अथवा कैलाली जिल्लाभित्रका मात्रै सहकारी दर्ता गर्दैन यो जिल्लाभित्रका दर्ता भएका सहकारीहरूको अनुगमन गर्ने काम चाहिँ रहेको छ यसरी चाहिँ हेर्ने हो भने वर्षको चाहिँ 20-25 वटा 30-32 वटा जति सहकारी प्रत्येक वर्ष चाहिँ वृद्धि भएको अवस्था छ अहिले हाम्रो यो डिभिजन अन्तर्गत अथवा कैलाली जिल्लामा 642-643 वटा सहकारीहरू दर्ता भएर सञ्चालन भइरहेको अवस्था चाहिँ हो
जस्तै अब यो हरिसिंह साहुजी जुन मैले सहकारीको कुरा गरिरहँदा धेरै किसिमका सहकारीहरू तपाईँहरूले दिनुभएको छ संस्थाहरू भनौँ न यी जुन कोही बहुद्देश्यका छन् कोही कोही कृषिमा छन् कोही महिलामा छन् कोही एकल किसिमका छन् कोही चाहिँ बचत तथा ऋणका रूपमा तपाईँहरूले स्थापित गर्नुभएको छ यी संस्थाहरूको अनुगमन किन हुँदैन कसले गर्ने उहाँहरूले चाहिँ हामी ब्याङ्क हो भन्नुहुन्छ संस्थाले ब्याङ्क भन्न मिल्छ धनगढीमा
होइन सहकारी भनेको त बैङ्क त हुँदै होइन नि
जनतालाई त्यो भ्रम फालेको छ नि त व्यापारीमाथि
त्यो यहाँहरूले पनि बुद्धि त्यस्तो त्यसरी बुझिदिनु भएन र त्यो संस्था सञ्चालन गर्ने जो सहकारीका सञ्चालकहरू हुन् अथवा व्यवस्थापकहरू हुन् त्यसले पनि त्यो किसिमले जाने कुरा गर्न मिल्दै मिल्दैन हेर्नु किनभने हाम्रो सहकारी डिभिजनमा दर्ता हुने भनेको सहकारी संस्था नै हो बैङ्क भनेको त राष्ट्र ब्याङ्कबाट स्वीकृति लिनुपर्छ अथवा राष्ट्र ब्याङ्क मातह चाहिँ दर्ता हुन्छ अब यसरी चाहिने सहकारीमा दर्ता भएका ऋण बचत सहकारीहरूले हामी बैङ्क हौँ भन्नु मिल्दै मिल्दैन बैङ्क र सहकारीमा धेरै फरक छ हेर्नुहोस् सहकारी भनेको एउटा चाहिने सदस्य केन्द्रित भएर आफ्ना सदस्यहरूको माझ मात्रै व्यवसाय गर्ने एउटा के अरे हो भने बैङ्क भनेको चाहिने बैङ्कले चाहिँ ओभरअल पुरा जनतासित कारोबार गर्छ सहकारीले चाहिँ आफ्ना सदस्य भएका व्यक्तिहरूसँग मात्रै कारोबार गर्ने हुन्छ र त्यो व्यवसाय पनि सदस्य केन्द्रित हुनुपर्छ भन्ने हो सहकारीको
जस्तै अब यो सहकारीहरूको अनुगमन कसले गर्ने थियो यसको नियमन निकाय को त नेपाल राष्ट्र ब्याङ्क अन्तर्गत उहाँहरू हुँदै हुनुहुन्न भनौँ न क ख ग जुन वर्गिङ क्याटेगोराइज हुने हो त्यसमा उहाँहरू हुनुहुन्न एउटा सहकारीको नाम दिने अनि बजारमा चाहिँ के भ्रम छ भने आम पब्लिकको कुरा ब्याङ्कै काम गर्छ यसले ब्याङ्क सरहको ऋण पनि दिन्छ ब्याङ्कले जुन बचत एउटा भनौँ न निक्षेप गर्छ र त्यसको आधारमा चाहिँ जसलाई चाहिँ भनौँ न कर्जा दिने काम गर्छ ब्याङ्कको चाहिँ धेरै कामहरू पनि देखिन्छन् स्पेसली दुईवटा कामलाई हेर्ने हो भने अब नेपाल राष्ट्र ब्याङ्कको नोट निष्कासन होलान् होइन मुद्दतीका कुराहरू होलान् यावत कुराहरूमा चाहिँ नेपाल राष्ट्र ब्याङ्कका कामहरू भयो क्षेत्राधिकारका आम ब्याङ्कहरूले चाहिँ जुन भनौँ न कर्जा सङ्कलन गर्ने भनौँ न ऋण उपलब्ध गराउने निक्षेप सङ्कलन गर्ने बचतहरू लिने यी यावत विषयहरू त एकातिर छँदैछ तर यो सहकारीको काम के हो सर मलाई बताउनु न आज
एकदम चाहिने यहाँले चाहिँ एकदम समय सान्दर्भिक र यो अब मैले भन्नै पर्ने कुरा चाहिँ यहाँले उठाइदिनु भयो यसको लागि म यहाँलाई धन्यवाद दिन चाहन्छु खास गरेर सहकारी र बैङ्किङ कारोबार भनेको एकदम फरक हो यसलाई चाहिँ नि हामी कसरी बुझौँ भने सहकारी भनेको एउटा चाहिँ समान आर्थिक हैसियत भएका र समान उद्देश्य भएका व्यक्तिहरूले मिलेर सञ्चालन गर्ने एउटा साझा व्यवसाय हो भनेपछि बैङ्किङ कारोबार भनेको राष्ट्र ब्याङ्कबाट स्वीकृति लिएर उसले चाहिने जहाँ पनि लगानी गर्ने जसको पनि चाहिने निक्षेप स्वीकार गर्ने त्यस्तो किसिमको चाहिने कारोबार हुन्छ भने सहकारीले चाहिँ आफ्ना सदस्यहरूबाट मात्रै
सेयर
जो संस्थाका सदस्य बनेका छन् तिनीहरूसँग मात्रै कारोबार गर्ने छ यसमा अब हाम्रो यो जिल्लाको हकमा भन्ने हो भने दुईवटा सहकारी संस्थाले मात्रै राष्ट्र ब्याङ्कबाट बैङ्किङ कारोबारको लागि स्वीकृति लिएको छ जसमा हाम्रो नवजीवन सहकारी संस्था र उता लम्कीको चाहिँ किसान बहुद्देश्यीय सहकारी संस्था हो र यस्ता संस्थाहरू देशभरिमा 15-16 वटाभन्दा बढी पनि छैनन् सहकारी संस्थाले यो राष्ट्र ब्याङ्कबाट बैङ्किङ कारोबारको स्वीकृति लिएका अरू संस्थाहरू चाहिँ सहकारी संस्था नै हुन् त तिनीहरू पनि ती पनि सहकारी संस्था नै हुन् तर उनले जाने बैङ्किङ कारोबारको लागि राष्ट्र ब्याङ्कबाट चाहिँ इजाजत लिएको अवस्था हो अब अहिले चाहिँ यसरी राष्ट्र ब्याङ्कले सहकारी संस्थालाई बैङ्किङ कारोबारको इजाजत पनि दिइराखेको अवस्था छैन र यद्यपि हाम्रो डिभिजन कार्यालयले पनि अथवा हाम्रो विभागबाट पनि चाहिने 2070 सालदेखि ऋण तथा बचतको कारोबार गर्ने गरी सहकारी संस्था दर्ता गर्ने हामीले पनि गरेका छैनौँ त्यो चाहिँ बन्देज नै भएको अवस्था छ अब यो यही एवं प्रकारले चाहिँ अब जो विगत 70-70 सालभन्दा पहिला दर्ता भएका सहकारी संस्था हुन् तिनीहरूले चाहिँ नि अधिकांशको चाहिँ कारोबार भनेको ऋण बचतको कारोबार छ र यसरी हामीले अनुगमन गर्दाखेरि पनि के देखिरहेछौँ भने बचत सङ्कलन गर्दाखेरि अब मार्केटमा गएर सदस्य नभएका मान्छेको पनि बचत चाहिँ कलेक्सन गरेको हामीले पनि भेटाएको छौँ
भित्तो राख्ने जमिन राख्ने हरेक कुराहरू राख्ने अनि त्यसको आधारमा चाहिँ लोनहरू दिएको यो सहकारीले मिल्छ
होइन अब
अनुगमन किन भएन त होइन
त्यो ऋणलाई सुरक्षित गर्ने कुरामा त्यो अथोरिटी पाएका जस्तो ऋण बचतको कारोबार गर्ने अथोरिटी पाएका सहकारी संस्था जुन 70 सालभन्दा पहिला दर्ता भएका हुन् तिनीहरूले चाहिने त्यस्तो गरिरहेको छ होइन अब 70 सालदेखि यता त त्यस्तो कारोबार गर्ने सहकारी संस्था दर्ता नै भएको छैनन् र अब त्यसरी चाहिँ नि 70 साल भन्दा पूर्व दर्ता भएका सहकारी संस्थाहरूले बजारमा गएर अथवा सदस्य नभएको व्यक्तिको पनि निक्षेप चाहिँ संकलन गरेको अवस्था चाहिँ हामीले पनि भेटा छौँ. अब यसरी चाहिँ नि हामीले पटक पटक सचेत गराउँदाखेरि पनि उहाँहरूले चाहिँ नि त्यो कार्यक्रम अब कतिपय चाहिँ बिस्तारै त्यसलाई बन्द गरिसकेको अवस्था छ होइन, कतिपय चाहिँ अझै पनि त्यस्तो गरिरहेछन्. यसरी चाहिँ सदस्य नभएको व्यक्तिको बचत स्वीकार गर्ने र सदस्य नभएको व्यक्तिलाई चाहिँ ऋण लगानी गर्ने काम चाहिँ सहकारी सिद्धान्तभित्र पर्दैन र हाम्रो चाहिने सहकारीको ऐन नियम र मापदण्डले पनि त्यसलाई चाहिने रोकेको छ. त्यस्तो काम चाहिँ गर्न नहुने भन्ने गर्न नपाउने भन्ने किसिमको चाहिँ प्रावधान हुँदाहुँदै पनि कतिपय सहकारीले त्यस्तो गरेको अवस्था चाहिँ छ अहिले.
जस्तै अब यो जुन तपाईँहरूले संस्थालाई चाहिँ दर्ता गर्दाको प्रोसेसिङका कुराहरू गर्ने हो भने सर, जुन तपाईँहरूले अहिले पनि हेरिरहनु भएको छ धेरै संस्थाहरू फेरि थपिरहेको छन्, भनौँ न 600 हारिहारीमा थियो, अहिले करिब करिब 650 हारिहारीमा पुगिरहेको छ सर. यो हेर्दा साउँ सर, किन यो कुन उद्देश्यका लागि दिया हो, त्यो संस्थाले के गरिरहेछ, त्यसपछि हामी नियमन किन गर्दैनौँ, त्यसको निगरानी किन गर्दैनौँ, त्यसको भनौँ न हामी चाहिँ त्यसलाई चाहिँ किन हामी भनौँ न के भन्छ त्यसलाई मोनिटरिङ किन गर्दैन,
होइन नियमन नगर्ने भन्ने कुरा त होइन, होइन हामी बेला बेलामा चाहिने नियमन गरिराखेकै हुन्छौँ, नगर्ने भन्ने कुरा होइन. अब सहकारी ऐन जुन अहिले वर्तमान सहकारी ऐन छ त्यो ऐनमा चाहिने ठ्याक्कै त्यो भनौँ न हाम्रो निर्देशनको सहकारी मूल्य मान्यता सिद्धान्तको अनुरूप चाहिने काम नगर्ने सहकारी संस्थालाई कस्तो किसिमको सजाय हुने भन्ने किसिमको चाहिने एउटा त्यो ऊ छैन कि. त्यसमा जस्तो सहकारी संस्थाले गैर सदस्यसँग कारोबार गर्यो भने त्यस्ता सहकारी संस्थालाई के गर्ने
भनेपछि कानुन भएन,
कसरी दण्डित गर्ने भन्ने किसिमको चाहिँ स्पष्ट चाहिँ छैन,
होइन
त्यस्तो पनि छैन. सहकारी बस एकदम 1500 बढीमा चाहिने त्यो ऐन अनुसार
1500 रुपियाँ
बढीमा 1500 जरिमाना गर्ने भन्ने छ. अब त्यसरी चाहिने जरिमाना नगर्ने पनि होइन, हामी पटक पटक त्यसरी जरिमानामा परेका सहकारी पनि छन्,
तिनीहरूलाई ब्ल्याकलिस्टेड गरेर आर्थिक कारोबार गर्न बन्द गरेर तिनीहरूलाई एउटा क्याटेगोराइज गरेर त्यो भनौँ न केही सर्टेन टाइमका लागि चाहिँ उहाँहरूलाई चाहिँ भनौँ न यसरी एउटा तपाईँहरूलाई चाहिँ त्यो ब्ल्याक गर्दा के हुन्छ, उनीहरूलाई चाहिँ ब्लक गरिदिँदा ल अब तपाईँहरू गर्न पाउनु नै यति समयका लागि भनेर हामीले त्यो गर्न मिल्दैन तिनीहरू
त्यसरी रोक्दाखेरि उहाँहरूले चाहिने जनताको ठुलो परिमाणमा चाहिने निक्षेप सङ्कलन गरेको हुन्छ र तिनीहरूले चाहिँ फेरि सदस्यहरूलाई लगानी पनि गरेको अवस्था हुन्छ. कारोबारलाई नै रोक्का गरेर हामीले त्यसरी राखिने हो भने त्यो समस्या फेरि बल्झिन सक्छ. तर सचेत गराउने काम चाहिँ हामीले पटक पटक गरिरहेछौँ. कतिपय सहकारीहरूले चाहिने त्यो जुन विगतमा चाहिने गैर सदस्यसँगको कारोबार हो त्यसलाई चाहिने सीमित पार्दै ल्याएर ल्याएको अवस्था पनि छ र अब कुनै कुनै सहकारीमा चाहिँ त्यस्तो देखिएको छ. हामीले यहाँले उठाएको कुरा एकदम जायज हो, हामीले अनुगमन गर्दाखेरि पनि यो कुरालाई चाहिने भेटा छौँ र उनीहरूलाई सचेत पनि गराएछौँ. सुध्रिने क्रममै हुनुहुन्छ, त्यसरी चाहिने ऊ त छैन. अब ऐनमै चाहिने खास व्यवस्था के अरे यो प्रावधान नभएको कारणले उहाँहरूले पनि अब ल गरे के हुन्छ त, फलानाले गरेको छ हामीले गरे के हुन्छ त, अर्को फलाना सहकारीले त गऱ्यो हामीले पनि किन नगर्न पाउने भन्ने किसिमको छ. अब हामीले चाहिँ बेला बेलामा उहाँहरूलाई सचेत गराउँदै आएका छौँ, अब आगामी दिनमा त्यस्तो नहोला.
ओके, यतिखेर हामी छोटो व्यापारिक विषयमा जान्छौँ र यसपछि हामी जुन किसिमको विषयलाई उठाइरहेको छु ब्याज र कर्जाको विषयका कुराहरू छन्, त्यसै गरी बजारमा मिटर ब्याजको यतिखेर बिगबिगी छ, यो विषयलाई चाहिँ कसरी नियन्त्रण गर्ने होला, यावत विषयमाथि एकैछिनपछि चर्चा गर्दैछु. यतिखेर म छोटो व्यापारिक विषयमा जान्छु.
बाबा मलाई स्कुटी किन्ने पैसा चाहिएको थियो.
स्कुटी किन्ने भनेको? ल ल हुन्छ, म पैसा दिइहाल्छु नि. बरु कुन चाहिँ स्कुटी किन्ने विचार गरेकी छौ छोरी?
बेला ब्रान्डको स्कुटी बाबा, अस्ति भनेको थिएँ नि हजुरलाई.
ए त्यही किन्ने?
हो बाबा त्यही किन्ने.
अब तपाईँको पनि रोजाइमा बेला ब्रान्डका विद्युतीय स्कुटर र मोटरसाइकलहरू. एक पटक चार्ज गरेपछि 100 किलोमिटर दूरी पार गर्ने सजिलो चार्जिङ पोइन्ट, चोर्न नसकिने अलार्म चाबी, डिस्क ब्रेक र अटोमेटिक ब्रेकिङ सिस्टम भएको, साथमा 6 सर्भिस कुपन सित्तैमा, एक महिनाका लागि 5,000 नगद क्यास, हेलमेट, रेनकोट र स्कुटी बडी कभर सित्तैमा. बेला मोटर्स, बी अ पार्ट अफ सोल्युसन नट पोल्युसन. थप जानकारीका लागि बेला मोटर्स प्राइभेट लिमिटेड, गैरीधारा 2 काठमाडौँ.
धनगढीका लागि अथराइज डिलर पाठक ब्रदर्स धनगढी चौराहा, राष्ट्रिय वाणिज्य बैङ्क रहेको भवन.
सम्पर्क नम्बर 98484-92222 र 98152475.
बेला, इलेक्ट्रिफाइङ योर निड्स.
बर्जरको नगदपति।
अब म जस्तै तपाईँ पनि बन्न सक्नुहुनेछ नगदपति, किनकि बर्जर पेन्टले घर रङ्गाउँदा 100+ घर धनीहरूले पाउनुहुनेछ नगद रु 35 लाख जति। सोर सटमा सबैलाई 100 square फिट सिल्क इल्युजन फ्री अनि बम्परमा 10 लाख रुपैयाँ। नगद रु 35 लाख जति। बर्जरको नगदपति, शर्तहरू लागू हुनेछन्।
अत्याधुनिक विश्वस्तरीय उपकरणहरू सहित डेन्टल सेवा अब मानसरोवर डेन्टल केयरमा।
बाङ्गो टेढो दाँतलाई फिक्स अर्थद्वारा मिलाउने,
प्रत्येक दिन विशेषज्ञद्वारा उपचार सेवा,
जस्तो सुकै दाँत मुख तथा गिजा रोगको उपचार। दाँत मुख र गिजा सम्बन्धी रोगहरूका लागि हप्ताको 7 दिन विशेषज्ञद्वारा सम्पूर्ण उपचार सेवा।
डाक्टर के आर अन्सारी, डेन्टल सर्जन, डिडिएस, मानसरोवर डेन्टल केयर, पार्क मोड, धनगढी
र शाखा फुलबारी डिपो बजार। 98484-55690।
वनमा आगो लगाउँदा हुने नोक्सानीहरू। वनमा आगो लगाउँदा हामीले श्वास लिने हावामा धुवा नै धुवा हुन्छ, जसले गर्दा आँखा, छाला, फोक्सो तथा मुटुका रोगहरू लाग्छन्। हरियो घाँसपात, ससाना बोटहरू, किरा तथा जनावरहरू जलेर नष्ट हुन्छन्। घाँस खाएर बाँच्ने प्राणीहरू भोकभोकै मर्छन् र वन वृद्धि पनि हुँदैन। वनमा झरेका पात पतिङ्गर सडेर मल हुने हुन्छ, तर जलेर नष्ट भएपछि वनमा मल बन्दैन। प्रचण्ड गर्मीका बेला वनमा आगो लगाउनाले तापक्रम वृद्धि भई झन गर्मी बढ्छ, त्यसैले वनमा आगो लगाउनु सबैका लागि हानिकारक छ। त्यति ठुलो पाप कसैले नगरौ। साथी इन्टरप्राइजेस, हसनपुर, धनगढीद्वारा जनहितमा जारी सन्देश।
तपाईको सुन्दर सहर अतरियामा अवस्थित सबैभन्दा पुरानो, विश्वासिलो, भरपर्दो ए शिखर डेन्टल क्लिनिक प्रालीमा विशेषज्ञ अनुभवी डाक्टरहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
हाम्रा सेवाहरू: दाँत निकाल्ने, किराले खाएको दाँत भर्ने, दुखेको दाँतलाई आरसीटी गरी नदुख्ने बनाउने, दाँतमा सुन, चाँदी तथा दाँतकै कलरको खोल क्राउन ब्रिज लगाउने, वैज्ञानिक प्रविधिद्वारा दाँत सफा गर्ने र दाँतमा पोलिस गर्ने, बच्चाहरूको किराले खाएको दाँतको उपचार गर्ने, बच्चाको दाँत भर्ने, दाँतको एक्सरे गर्ने, मुखको हड्डी भाँचिएको वा हड्डी टुटे फुटेको अपरेसन, बाङ्गा टेढा छेचरा दाँतलाई अर्थोडेन्टिक ट्रिटमेन्टद्वारा मिलाउने, आर्मी तथा पुलिसमा भर्ती हुनेहरूका लागि आधुनिक मेसिनद्वारा नचिन्ने गरी भर्ने, डेन्टल क्याम्प गर्नुका साथै स्कुल कलेजमा दाँत तथा मुख स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्ने, गिजाबाट रगत बग्ने, श्वास गनाउने, गिजा सुन्निने तथा मुखमा आउने घाउ खटिराको सम्पूर्ण उपचार, हप्ताको 7 दिन विशेषज्ञ डाक्टरद्वारा दाँत मुख तथा गिजाको सम्पूर्ण उपचार गरिन्छ। विशेषज्ञ डाक्टर सन्तोष कुमार पाण्डेद्वारा हप्ताको 7 दिन दाँत मुख तथा गिजाको सम्पूर्ण उपचार गरिन्छ।
सम्पर्क शिखर डेन्टल क्लिनिक, अतरिया नगरपालिका 13, कैलाली, धनगढी रोड, पद्मा अस्पताल नजिक। प्रबन्ध निर्देशक मिन बहादुर देउबा।
आधुनिक श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। यो छोटो व्यापारिक विश्रामपछि कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा, र म कार्यक्रम प्रस्तुत नवराज धानुक छु। र आज मैले स्पेसली यो बजारसँगै कैलालीमा चाहिँ सहकारीको अवस्था के छ, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्रमुख हामीसँग हुनुहुन्छ हरिसिंह साउद, र त्यसै गरी यहाँ धेरै सहकारी संस्थाहरूले चाहिँ ठगी गरेको अवस्था पनि देखियो, र उक्त प्रमाणलाई आधार बनाउँदा किन अहिलेसम्म उहाँहरूले दिन सक्नु भएन, एक महिनाभित्र हामी पैसा दिन्छौँ भनेर कागज बनाएका निक्षेप कर्ताहरूलाई पैसा दिने लिखित कागज बनाउँदा पनि अहिलेसम्म पैसा नपाएको गुनासो उहाँहरूले गरिरहनु भएको छ। यी अवधि विषयमा हामी चर्चा गर्दैछौँ। हरिसिंह साउजीलाई म पुनः वेलकम गर्छु। पुनः स्वागत छ सर यहाँलाई।
धन्यवाद।
अब अहिले जुन चर्चा हेर्ने भने सर, मैले ब्याजको कुरालाई जोड्न आवश्यक ठाने सर, जुन ब्याजको एकरूपता भएन, तपाईँहरूको एउटा स्ट्यान्डर्ड एउटा छ, करिब करिब भनौँ न कर्जा जुन दिने किसिमको हुन्छ र ब्याज जुन चाहिँ निक्षेपको बिचमा चाहिँ डिफ्रेन्सेसको कुराहरू आउँछन् सर, कति पर्सेन्ट भनौँ न डिफ्रेन्सेसको आधारमा चाहिँ यो इन्ट्रेस्ट रेट हुनुपर्ने हो, या यहाँ चाहिँ मनमानी रूपमा चाहिँ 2%, 4%, एक महिनाको हेर्ने हो भने त्यति देखिन्छ सर, वर्षको त 24%, 25%, 30% देखियो, यो एकरूपता देखियो सर?
अब ब्याज दर निर्धारण गर्ने अधिकार भनेको सहकारी संस्थाको सञ्चालक लाई हुन्छ, र त्यसलाई सञ्चालक समितिले गरेको निर्णयलाई हुन त साधारण सभाबाट अनुमोदन गराउनुपर्छ। त्यो भएको हुनाले जम्मै सहकारीको चाहिँ एकै किसिमको ब्याज दर हुनुपर्छ भन्ने त होइन, उनीहरूले चाहिँ आफ्नो आवश्यकता अनुसार अथवा आफ्नो सदस्यहरूको चाहिँ डिमान्ड अनुसार त्यसलाई चाहिँ तलमाथि गर्न सकिन्छ। समग्रमा चाहिँ सहकारी संस्थाको लिने र दिने ब्याजको अन्तर चाहिँ बढीमा 6%भन्दा बढी फरक हुनु हुँदैन भन्ने चाहिँ हाम्रो सहकारी मापदण्डमा उल्लेख छ।
तर त्यस्तो देखिँदैन बजारमा,
केही सहकारीहरूको चाहिँ फरक छ, लिने ब्याज दर चाहिँ उहाँहरूले बढी लिने, ऋणमा चाहिँ बढी लिने र बचतमा चाहिँ कम दिने किसिमको चाहिँ छ। अब त्यसलाई चाहिँ नि हामीले अनुगमनको क्रममा तपाईँको चाहिँ यो फरक परेको छ, यसलाई चाहिँ तपाईँ मापदण्ड अनुसार चाहिँ कायम गर्नुहोस् भन्दै आएका छौँ। उहाँहरूलाई चाहिँ सल्लाह सुझाव दिने काम हो, हामीले सल्लाह सुझाव दिन्छौँ।
यति यति हुँदाहुँदै पनि अहिले बजारमा चाहिँ सहकारी भनौँ या भनौँ ब्याङ्कहरूमा पैसाको सर्टेज देखियो सर, यो मिटर ब्याजको बिगबिगीलाई नियन्त्रण गर्ने केही उपाय छैन? यो विषय तपाईँलाई पनि क्लिक होला, किनभने बजारमा चाहिँ पैसाको सर्टेज छ, बाहिर बाहिर पैसा बढी खेलिरहेको छ, मिटर ब्याजमा पैसा करोडौँ रुपियाँ खेलिरहेको छ, यसको नियमन निकाय को?
होइन, अब यो मिटर ब्याजको सम्बन्धमा त त्यो मलाई खासै जानकारी भएन।
तपाईँलाई थाहा छ सर, तपाईँलाई थाहा नहुने कुरै हुँदैन, तपाईँले त त्यो विषय त जानकारी थाहाको होला नि।
अब सहकारी संस्थाहरूमा त्यस्तो किसिमको जाने हुँदैन। अब त्यो कुनै साहु महाजनले चाहिँ लिने लगाउने कुरामा हो, त्यो व्यक्तिगत लेनदेनमा चाहिँ मिटर ब्याजको कुरा होला। तर सहकारी संस्थामा चाहिँ लिने र दिने ब्याज दर चाहिँ सहकारी संस्थाको साधारण
धेरैको घरबार डुब्या छ सर यो मिटर ब्याजमा।
होइन, अब यो मिटर ब्याजको सम्बन्धमा मलाई चाहिँ खासै जानकारी भएन सर। मिटर ब्याज भनेको कस्तो भने व्यक्तिगत हिसाब,
अनि यो विषयमा जनतालाई त जानकारी गराउन सक्नुहुन्छ नि? तपाईँले यस्तो गरेको यो हो, यस्तो हुन्छ, यसको कानुन यो हुन्छ, भोलिको दिनमा तपाईँहरू फस्नु होला, यावत विषय कतिको घरबार बिग्रिया छ सर, यो विषयमा त जानकारी सूचित गराउनु आवश्यक पनि हो, मिडियाको काम पनि तपाईँको पनि काम हो।
मिटर ब्याजमा चाहिँ नि पैसा ऋण लिन दिनु हुँदैन अथवा त्यसको कारोबार गर्नु हुँदैन। सहकारी संस्थाको पनि कस्तो हुन्छ भने लिने दिने ब्याजको अन्तर 6% भयो होइन, त्यसमा पनि उहाँहरूले चाहिँ नि यदि ऋणले भाखा नागे पनि ब्याजलाई चाहिँ नि सावमा जोडेर त्यसको त्यसको ब्याज लिन चाहिँ पाइँदैन। त्यो हाम्रो के अरे मापदण्डमा प्रष्ट उल्लेख नै छ, सहकारी संस्थामा यदि कुनै ऋणले अथवा कुनै ऋणीको चाहिँ नि भाखा नाग्यो भने उसको ऋणलाई पनि सावमा गाभेर चक्रवृद्धि किसिमले चाहिँ ब्याज लिन पाइँदैन। ऋण के अरे भनौँ न, सावा जहिले पनि सावा नै रहन्छ, ब्याज जहिले पनि ब्याज नै रहन्छ, तर त्यसमा चाहिँ नि 1-2% हर्जना लाग्ने भन्ने कुरा चाहिँ बेग्लै कुरा हो। र ब्याज पाकेको ब्याजलाई चाहिँ सामामा गाभेर ब्याज
क्यालकुलेसन गर्नुभएको छ सर? बजारको मिटर ब्याजको कुरालाई क्यालकुलेसन गर्ने हो भने अलिकति चर्चा गर्ने हो भने आम पब्लिकको लागि, यो तपाईँको पनि इन्ट्रेस्ट हुन सक्दैन, मेरो पनि कसैसँग त्यो त्यो लेनदेनको कुरा भएन, तर मिटर ब्याजको कुरा गर्ने हो भने 5%देखि लिएर 10%को जुन कुराहरू आउँछ सर, यदि प्रत्येक महिनाको 5%देखि 10% हेर्ने हो भने सर वार्षिक या कति पर्सेन्ट होला, यो एउटा क्यालकुलेसन गर्न सकिने अवस्था हुन्छ? कति पैसा चाहिँ मान्छेको चाहिँ
अब कस्तो हुन्छ भने मान्छे कारोबारी गर्ने हिसाबले त्यसरी चाहिँ ब्याज दिँदैन अथवा लिँदैन भनौँ न। जुन मान्छेले चाहिने कारोबारको लागि यदि पैसा लिने हो भने स्वस्थ भनौँ न मनसाय भएको मान्छेले त्यसरी चाहिने पैसो लिएर कारोबार गर्दैन। सही नियतले काम गर्ने मान्छेलाई ऋण उपलब्ध गराउने विभिन्न चाहिने संस्थाहरू छन्, जस्तो वित्तीय संस्थाहरू भए होइन, त्यसमा पनि अब वित्तीय संस्थाले चाहिँ लगानी गरिरहेछन्, त्यसपछि चाहिने हाम्रा सहकारी संस्थाहरू छन्। अब त्यसरी चाहिने मिटर ब्याज भनेको तपाईँको चाहिने 5% 10% चाहिने ब्याज दिन्छु भनेर जुन मान्छेलाई चाहिने एउटा भ्रममा पारेर चाहिँ जुन पैसा लिने मान्छे हुन्छन् ती मान्छे चाहिँ एकदम ठग्ने नियतले चाहिँ त्यस्तो गरेको हुनसक्छ कि उनले कारोबार गर्ने हिसाबभन्दा पनि कारोबार गर्ने मान्छेलाई त ब्याङ्कहरू छन् नि, ब्याङ्कहरू छन्, उनीहरूले चाहिने
सहजै लोन पनि दिइरहेको छ, बचत पनि गरिरहेको छ
भनेपछि अब त्यो कारोबार नगर्ने मान्छेलाई ठग्ने प्रवृत्तिका मान्छेले मात्रै त्यस्तो चाहिने कारोबार
गर्दा चाँडो पैसा कमाउने
एकदम
अलिकति त्यसलाई चाहिँ देखावटी
देखावटी बनाउने एकदम चाहिने त्यसलाई अब के भन्ने आकर्षण किसिमको चाहिने पहिला गराउने र त्यसले चाहिने सजिलै मान्छेले
ठगीका उदाहरणहरू
व्यक्तिलाई ठग्ने हो कि संस्थाले चाहिने त्यस ठगिँदैन, व्यक्तिलाई ठग्ने नियतले मात्रै ती मान्छेले चाहिँ त्यस्तो
धेरै मान्छेहरू ठगिया पनि छन्, यो उदाहरण हामीसँगै छ, धनगढीकै उदाहरणहरू धेरै छन्।
छोटो समयमा थोरै पैसामा धेरै आमदानी गर्ने के अरे मनसाय चाहिँ राख्नु हुँदैन मान्छेले, किनभने त्यस्तो चाहिँ त्यो जोखिम भयो नि त, अब धेरै मान्छे डुबेका पनि छन्। मेरो त्यसरी चाहिँ उहाँहरूलाई के अनुरोध छ भने छोटो समयमा धेरै पैसा कमाउनुभन्दा बरु चाहिँ ढिलै भए पनि थोरै पैसा कमाउनुहोस् भन्ने चाहिँ मेरो भनाइरहेको छ उहाँहरूसित।
अब जस्तै एउटा सहकारीको विषयमा मैले यो विषयलाई अलिकति भनौँ न आम पब्लिकको चाहिँ यो उहाँहरूको चाहिँ डिमान्ड धेरै पटक मलाई प्रेसर या भनौँ कल आएपछि नवराजी यो उठाइदिनु पर्यो भन्ने विषय आएपछि अब एउटा कुरा सर, लिखित रूपमा कागज बनाइसकेपछि यो लिगल प्रोसेस हुनसक्छ एउटा कुरा सर, हामीले छलफल मात्र गर्न खोज्या, यो जुन प्रोसेसिङमा गइसके पनि उहाँहरूले चाहिँ कागजी रूपमा चाहिँ बलियो आधार पेस गरे पनि पैसा अहिलेसम्म दिन सकेनन् संस्थाहरूले, धेरै संस्थाहरूले त्यो इस्यु पनि उठाए, यो हेरिरहँदा सर किन यस्तो हुन्छ होला, किन आम पब्लिकहरूको लागि त्यो आधार जुन बनाएको छ कागजी रूपमा, कागजको बनाएको एक वर्ष बितिसक्दा पनि त्यसको पत्र जिल्ला प्रशासनबाट सहकारीलाई पनि गएको रहेछ, यो विषयलाई चाहिँ हेरिदिनु पर्यो, नियमन निकाय तपाईँहरू अनुगमन गरिदिनु पर्यो, मिलाइदिनु पर्यो, सहकारी संस्थाले पनि यो जुन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयलाई बारम्बार पत्र काट्दा पनि किन यसको सुनवाई नभए होला?
अब खास गरेर यहाँ केही समस्या देखिएका सहकारीहरू छन् जुन यहाँहरूले पनि अब भनिहाल्नुभयो, मस्टा सहकारी, मस्टा बचत तथा ऋण सहकारी, यसको अलिकता समस्या देखिएको छ। अब यसमा हामीले चाहिने सञ्चालकहरूसित त्यहाँ संस्थामा गएर छलफल गर्दाखेरि हामी के अरे पहिला यो संस्थाको चाहिने लेखा परीक्षण गराउँछौँ र लेखा परीक्षणबाट के कस्तो चाहिने अवस्था देखिन्छ संस्थाको त्यसपछि चाहिँ हामी उ गर्छौँ भनेका छन् र हामीले त्यो लेखा परीक्षण भइसकेपछि पनि सञ्चालकहरूलाई हाम्रो कार्यालयमा बोलाएर तपाईँहरूले लेखा परीक्षण गराउनु भयो त्यसमा चाहिने के कस्तो कैफियतहरू देखिया छ भन्दाखेरि उहाँहरूले चाहिँ हाम्रो व्यवस्थापकको चाहिने कमजोरीको कारण संस्थामा चाहिँ केही रकम हिनामिना भएको चाहिँ देखियो सर र अब यसलाई चाहिँ हामी बिस्तारै मिलाउँदैछौँ भन्नेसम्मको कुराकानी चाहिँ भएको थियो होइन। जिल्ला प्रशासनबाट चाहिँ हाम्रो डिभिजन कार्यालयमा चिट्ठी आएको कुरा चाहिँ मलाई अहिले थाहा भएन ठ्याक्कै है। म अब यो कार्यालय प्रमुख भएको धेरै समय भएको छैन, 3 महिना जति भएको छ र मस्टामा समस्या देखिएको पनि लगभग त्यही 3-4 महिना भएको कुरा हो, 4-5 महिना जति भएको छ र उनीहरूले चाहिँ यो संस्थामा बचत गर्ने मान्छेको बचत फिर्ता गर्न नसकिरहेको अवस्था चाहिँ हो र यसमा अब खास गरेर मैले अघि पनि भने हाम्रो सहकारी ऐनअनुसार कारवाही अगाडि बढाउँदाखेरि त्यत्रो चाहिने भनौँ न कानुनी आधार चाहिँ हामीलाई पनि छैन र सहकारी संस्था सञ्चालनमा सहकारी संस्थाका सञ्चालकहरूकै अथवा सहकारी संस्थाका सदस्यहरू भनौँ न साधारण सभाको अधिकार चाहिँ ठुलो रहेको छ र अब साधारण सभाले गरेका निर्णयहरू त्यो संस्थाले चाहिने कार्यान्वयन गर्ने हो र अब ठ्याक्कै त्यसरी चाहिने बदमासी गरेको जस्तो मस्टामा चाहिँ केही रकम चाहिँ हिनामिना भयो भन्ने चाहिने लेखा परीक्षण प्रतिवेदनमा पनि देखिएको छ भन्नुहुन्छ। यदि मैले त्यो लेखा परीक्षण प्रतिवेदन चाहिँ हाम्रो संस्थामा आइपुगेको छैन, हाम्रो कार्यालयमा आएको छैन र सञ्चालकहरूको भनाइअनुसार व्यवस्थापकको कमजोरीबाट केही रकम चाहिँ हिनामिना भएको छ भन्ने कुरा आएको छ र अब त्यसरी चाहिने व्यवस्थापकलाई कारवाही गर्ने अधिकार चाहिँ सञ्चालक समितिलाई हुन्छ कि त्यो खास गरेर चाहिँ संस्थाको नियमअनुसार व्यवस्थापकले गल्ती गर्यो, व्यवस्थापकले चाहिँ राम्रोसँग काम कारवाही चाहिँ गर्न सकेन भनेपछि त्यसलाई कारवाही गर्ने अधिकार चाहिँ सञ्चालक समितिलाई नै हुन्छ र त्यसरी चाहिने हिनामिना भएको रकमलाई अथवा कोबाट असुल गर्नुपर्ने हो त्यसको लागि चाहिँ प्रक्रिया उहाँहरूले नै थाल्नुपर्ने हुन्छ। त्यसमा खास चाहिँ हामीले चाहिने डाइरेक्ट रूपमा चाहिने त्यसमा कारवाही गर्ने मैले भने सहकारी ऐनमा चाहिने कुनै व्यवस्था छैन र अब उहाँहरूले चाहिँ जस्तो भनौँ
नै उहाँहरूको पैसा फिर्ता हुन्छ नि करिब करिब 450-450 भन्दा बढी व्यक्तिहरूले चाहिँ अहिले पनि भनौँ न उहाँहरूले चाहिँ जुन प्रस्तावहरू अगाडि राख्नु भएको छ हाम्रो यति यति रकम छ भनेर जुन लिस्टेडहरू आएको छ सर यो हेर्ने भने उहाँहरूको रकम फिर्ता हुने सम्भावना
पैसा त फिर्ता हुनु पर्यो नि त्यो त
लिखित कागज गरेको छ अषाढको चाहिँ अहिले तपाईँलाई पत्र देखाउन सक्छु सर यो पत्र हेर्ने हो भने अषाढको उहाँहरूले चाहिँ जुन 73 अषाढमा चाहिँ बनाएको कागज छ एउटा उहाँहरू दुवै पक्षबिचमा सही छाप भएको छ यहाँ चाहिँ जुन किसिम इस्पीसम्मत भनौँ न 2073 साल अषाढको 21 गते रोज 3 चाहिँ मङ्गलम भनेर उहाँहरूले चाहिँ यो कागज बनाउनु भएको छ, 1 महिनाभित्र उहाँहरूले चाहिँ पैसा दिने भन्ने भएको रहेछ होइन भने यो कागजको आधारमा चाहिँ जाने भनेको छ, यो लिगल प्रोसेसको कुरा भयो तर उहाँहरूको चाहिँ पैसा प्राप्त हुन्छ कि हुँदैन भन्ने कुरा मात्रै मैले तपाईँलाई भन्नु।
पहिलो कुरा त हामीले चाहिने सञ्चालकहरूलाई नै घचघच्याउँछौँ, तपाईँहरू चाहिने त्यो व्यवस्थापक अथवा जसले बदमासी गरेको त्योबाट असुल उपर गरेर त्यो बचतकर्ताको चाहिने बचत फिर्ता गर्नुहोस् भनेर जाने हामीले उहाँहरूलाई नै सञ्चालकहरूलाई नै भन्ने हो। त्यसमा जाने सञ्चालकहरूले पनि आनाकानी गर्यो भनेपछि हामी त्यतिकै चुप लागेर बस्न सक्ने अवस्था हुँदैन किनभने त्यो पैसो भनेको एकदम
साना किराना गरेर बसेको छ सर, मैले हेरे सर, म त्यहाँ गएर हेरेको छु, किराना पसल गरेर बसेको छ, फलफुल खेती फलफुलको चाहिँ व्यापार गरेछ, भनौँ न तरकारीको व्यापार गरेर बसेको छ, चाउमिनको पसल चलाएर बसेको छ, उक्त व्यक्तिहरूको चाहिँ जो पैसा राखिएको छ सर, यो पैसा फिर्ता हुन्छ कि हुँदैन जनताको प्रश्न छ।
एकदम हुनुपर्छ हुनुपर्छ, यसको लागि चाहिँ नि हामीले के कस्तो पहल गर्नुपर्छ, हाम्रो डिभिजन कार्यालय पनि पहल गर्छ। अब सुरुमा चाहिँ हामी सञ्चालकहरू अथवा जो मान्छेले चाहिँ गल्ती गरेको छ, जो मान्छेले चाहिँ पैसा हिनामिना गरेको छ, त्यसलाई त्यसबाट असुल गरेर जनताको पैसा चाहिँ फिर्ता गरिदिनु पऱ्यो अथवा बचतकर्ताको पैसा फिर्ता गर्नुहोस् भनेर हामी सञ्चालकसँग
उहाँहरूले ब्याज पनि माग्नु भएको छैन। हाम्रो सावा जति छ डिपोजिट गरेको 1,00,000 रुपियाँ छ, कसैको 9,000 छ, कसैको 3,000 छ, मसँग सबै लिस्ट छ सर।
होइन, संस्थाको नियमअनुसार ब्याज पनि दिनु पऱ्यो नि, हामी ब्याज दिन्छौँ भनेर चाहिँ जम्मा गरेको हो नि त्यो।
होइन, तर आम पब्लिकले चाहिँ आशा मारिसक्यो, हाम्रो सावा त फिर्ता गरिदिनु पऱ्यो भनेर, उहाँहरू
ब्याज सहित फिर्ता गर्नुपर्छ, किनभने उहाँहरूले चाहिँ जुन शर्तमा पैसा लिनुभएको हो संस्थाको विधान अनुसार होला नि त, उनीहरूले कुन के अरे जुन प्रक्रिया अनुसार बचत सङ्कलन गरेको त्यो प्रक्रिया अनुसार उहाँलाई ब्याज पनि दिनुपर्छ। र यसमा अब जसले मासेको छ त्यो मान्छेबाट असुल गरेर पहिलो कुरा त सञ्चालकहरूले अथवा साधारण सभाले त्यस्तो प्रक्रिया चाहिँ थाल्नु पर्यो। यदि उहाँहरूले त्यस्तो प्रक्रिया थाल्नुहुन्न भने बचतकर्ताले हामीलाई चाहिने जानकारी गराएको खण्डमा हामी पुलिस कहाँ चाहिने ठगी अन्तर्गत मुद्दा चलाउनुको लागि हामी लेखेर पठाउन सक्छौँ।
थ्याङ्क यू सो मच, समय दिनुभयो सर। यस्ता यावत विषयहरू देखिन्छन् सहकारी सङ्घका विविध भनौँ न समस्याहरूलाई तपाईँहरूले पनि सहजै जनताका लागि काम गरिदिनुहोस् मेरो आग्रह अनुरोध छ, र यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु स्टुडियोसम्म आएर आफ्नो अमूल्य विचार र समय दिनुभयो। थ्याङ्क यू सो मच,
धन्यवाद। मलाई पनि चाहिँ आफ्नो कार्यालयको केही भनाइ राख्ने मौका दिनुभएकोमा यो दिनेश एफएम परिवारलाई धन्यवाद छ।
थ्याङ्क यू सो मच आदरणीय श्रोता, आजको यो तातो बहसमा हामीसँग अतिथिको रूपमा हुनुहुन्थ्यो सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय धनगढीका कार्यालय प्रमुख हुनुहुन्थ्यो हरिसिंह साउदसँगको यो विशेष कुराकानी तातो बहससँगै। आजलाई कार्यक्रमको निर्धारित समय सकियो, प्राविधिक रूपमा सहयोग गर्ने कल्पनालाई आभार व्यक्त गर्दै, यहाँहरूले कार्यक्रम सुन्नुभयो यहाँहरू सम्पूर्णलाई आभार व्यक्त गर्दै, आजलाई कार्यक्रमबाट म नवराज धानुक पनि भोलिसम्मका लागि, भोलि रमाइलो शनिबार छ, भोलिसम्मका लागि बिदा माग्छु। हवस् नमस्कार।
DFM time check. It's 8 a.m.